नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
सूचना प्रविधिको द्रुत विकास र प्रयोगसँगै यसको दुरूपयोगबाट अपराधिक कामहरू पनि बढेका छन्। यस सम्बन्धमा एक रिपोर्ट आज हामी प्रस्तुत गर्छौ अनि संचार माध्यमहरूको नियमित अनुगमनसँगै प्रेस काउन्सिलका कार्य प्रगतिका सम्बन्धमा आज हामी कुराकानी गर्नेछौ काउन्सिलका प्रवक्ता दीपक खनालसँग। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
एक दिन कलेज जानलाको अनि तँ किन हतारिँदै आकिले
सुन्न, पर रमिलाको दिदीको त बिहे नै नहुने भएछ नि त।
ला हो र किन?
केटा पक्षले दाइजो जसरी पनि चाहिन्छ भनेरे, रमिलाका बुवाले पनि दिन सक्दिन भनेपछि बिहे गर्दैनौ भनेछन् हेर त।
ए त्यसो पो, तिमीलाई त कानुनको बारेमा थाहा नै रहेनछ। ल हेर्छौ, प्रहरीको खबर गरिहालो।
ल हिँड जाम जाम,
हिँड हिँड, अहिले नै खबर गरिहालो।
विवाहमा लेनदेन गर्ने तथा दाइजो नदिएका कारण सताउनेलाई 5 वर्ष कैद र 50,000 जरिवाना हुन्छ। मंजुरी बिनै भएको विवाह, बाल विवाह, बहुविवाह र हाडनाता विवाह स्वत रद्द हुन्छ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
सूचना प्रविधिको दुरूपयोग गरी अपराधका नयाँ नयाँ शैली र प्रवृत्ति बढेका छन् अचेल। हामीले प्रयोग गरिरहेको सूचना प्रविधिलाई हामीले कतिको सुरक्षित बनाएका छौं भन्ने सन्दर्भ पनि महत्वपूर्ण छ नै। यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
पछिल्लो समय प्रविधिको विस्तारसँगै यसको सुरक्षा चुनौती विश्वव्यापी चासोको विषय बन्दै गएको छ। प्रविधिको माध्यमबाट विश्व नै साँगुरो भएको हालको अवस्थामा यसको दुरूपयोग पनि हुने गरेको पाइएको छ। सूचना तथा संचार प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसरहरू ल्याएको छ, जसको प्रयोग गरी चुस्त, पारदर्शी, सहज, छिटो छरितो सार्वजनिक सेवा तथा सूचना प्रवाह, सामाजिक अन्तर्क्रिया आदिको माध्यमबाट सुशासनको प्रत्याभूति र पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको अपेक्षा गरिएको छ। विविध अवसरहरूसँगै चुनौती तथा जोखिम बढ़दै गएको विषयलाई नकार्न भने सकिँदैन। सामाजिक सञ्जालका कारण पनि पछिल्लो समय विभिन्न घटनाहरू घट्ने गरेका छन्। पछिल्लो समय साइबर ब्यूरोमा दैनिक 30-35 उजुरी आउने गरेकोमा 90% सामाजिक सञ्जालका माध्यमबाट भएका घटनाका उजुरी आउने गरेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिनुभयो।
साइबर ब्यूरोमा दैनिक रेसियो हेर्न हो भने 30-35 निवेदनहरू आउँछ। त्यसमा सामाजिक सञ्जालको नाम अब धेरै हुन सक्छ, तर गरेर हाम्रोमा आउने 90% केसेसहरू सामाजिक सञ्जालसँग जोडिएरै आएका हुन्छन् होइन। यसमा चाहिँ अब महिला र बालबालिकाहरूलाई अनलाइनबाट दुर्व्यवहार गर्नेहरू भए, त्यसपछि समग्रमा अब जुन हामीले साइबर अपराध भन्छौँ, साइबर अपराध भन्नाले सोर्स कोडको चोरी भए, अनअथोराइज एक्सेस भए, यी लगायतका साइबर सम्बन्धी केसेसहरू आउँछ, ह्याकिङका केसेसहरू भए। अनि त्यसका अलावा अब यो अहिले चाहिँ अलिकति देखिएको भनेको यो आइटी रिलेटेड फाइनेन्सियल अपराध हुन्छ कि, जस्तै अब अनलाइनको माध्यमबाट डिफ्रेन्ट किसिमका ठगीहरू, जस्तै अब लट्री पढ्यो भनेर अनि कति व्यवस्थामा पार्सल पठाइदिएछु भनेर होइन, त्यस्ता पनि छन्। अनि कति व्यवस्थामा साथी अब चिन्ने नचिन्ने मान्छेहरूलाई साथी बनाउने, साथी बनाइसकेपछि अनि यौनजन्य क्रियाकलाप चाहिँ अनलाइन गर्ने र त्यसको चाहिँ रेकर्डिङ गरिसकेपछि पछि चाहिँ त्यही रेकर्डको आधारमा अनि आपराधिक लाभ हुन्छ नि, अब रकम वसुल गर्ने, एक्सटर्सन गर्ने, अथवा कति व्यवस्थामा सेक्सटर्सन पनि गर्ने होइन, ब्ल्याकमेल टाइपको, अनि कति अवस्थामा बोलाएको ठाउँमा आइज भन्ने, नआएपछि हालिदिन्छु भन्ने, त्यस्ता किसिमका घटनाहरू पनि छन्। समग्रमा हेर्दाखेरि सामाजिक सञ्जालहरूबाट आउने चाहिँ धेरै घटनाहरूमा मैले अघि जुन रिलेट गरेँ त्यही केसेसहरू छ।
राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका दैनिक क्रियाकलापहरू डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको अवस्थामा साइबर सुरक्षा चुनौतीपूर्ण हुँदै गएको छ। प्रविधिहरू जतिसुकै उच्च प्रकारको भए पनि यदि प्रयोगकर्तामा चेतनाको अभाव भएमा त्यसबाट पनि साइबर सुरक्षामा चुनौती आउने गर्दछ। पछिल्लो समय अनलाइनको पहुँच बढेसँगै बाल बालिकाहरूले समेत त्यसको बढी प्रयोग गर्ने गर्दछन्। बाल बालिकाले आवश्यक कुराहरू हेरेका छन् वा अनावश्यक, त्यो पनि ख्याल गर्नुपर्ने देखिन्छ। आफूले प्रयोग गर्ने इन्टरनेट कतिको सुरक्षित छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ भने नचिनेका मान्छेहरूलाई साथी बनाएर उसले मागे अनुसारका डकुमेन्ट दिन नहुने बताउनुहुन्छ साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक राय।
बच्नुपर्ने उपाय भनेको हाम्रोमा अहिले देखिएको सबभन्दा मेन चाहिँ के देखिएको छ भने प्राय केसेसहरूमा चिन्दै नचिनेका मान्छेहरूलाई साथी बनाउ, चिन्दै नचिनेका भनेर न उसको रिलेटिभ हो, न स्कुल मेट हो, न काहीँ कुनै काहीँ केही फिजिकल कतै भेटै भए हुँदैन। अनि अनलाइनमा चाहिँ रिक्वेस्ट पठाएपछि अब त्यसलाई एक्सेप्ट गर्ने अनि एक्सेप्ट गरेर अन्तरङ्ग कुराहरू गर्ने है, अब त्यस्ता मान्छेहरूसँग एउटा त्यो भयो, अर्को तिनले भनेका अनुसारको कुराहरूलाई ठ्याक्कै चाहिँ साँच्चीकै हो भन्ने कुरा 100% मान्ने किन के जस्तै अब लट्टरी पढ्यो भने चाहिँ अब लट्टरीको लागि त कतै न कतै टिकट किन्नु पर्ला होला अथवा केही गर्नु लट्टरीको त हुन्छ नि त, यत्तिकै विश्वास गरिदिने अनि आफ्ना सम्पूर्ण क्रेडेन्सियलहरू पठाइदिने, जस्तै अब कतिको नागरिकता होला, पासपोर्ट होला, डकुमेन्टहरू मागिरहेको हुन्छ उसले विभिन्न बहानामा, ब्याङ्कको डिटेलहरूको लागि मागिरहेको हुन्छ, त्यसपछि ट्याक्सका कुराहरू मागिरहेको हुन्छ अनि त्यसरी ठग्छ। अर्को यो बच्चाहरूको अलिकति बालबालिकामा चाहिँ यो गेमिङको पनि लत जस्तो देखिया छ कि, अनलाइनबाट हुने गेमिङहरू जुन छ त्यो अनलाइनबाट खेल्ने गेमिङहरूमा अब त्यसमा विभिन्न पोइन्टहरू अपग्रेड गर्नको लागि खरिद गर्नुपर्ने हुन्छ कि, त्यो युसी कार्डहरू हुन्छ डिफ्रेन्टहरू, त्यसको माध्यमबाट पनि ठगिएको देखिया छ अथवा त्यसमा पनि बालबालिकाहरू चाहिँ अब पीडित भएको छन्। त्यसको लागि चाहिँ मेनली चाहिँ गार्जियनले आफ्नो अब बालबालिकाले के गरिरहेछ भन्ने कुराहरू पनि विचार गर्नुपर्छ, किन भन्दा अब अहिले पेन्डेमिक पछि अलिकति झन् बढ्यो यो अनलाइन सम्बन्धी विभिन्न क्लासहरूदेखि लिएर हरेक कुराहरू, वर्कसप सेमिनारदेखि लिएर हरेक कुरा चाहिँ अनलाइनबाट हुन थाले, त्यसले गर्दा अनलाइनमा प्रेजेन्स त बढ्यो, तर त्यो प्रेजेन्स सँगसँगै अब अहिलेका कतिपय एजुकेसनल मेटेरियलहरू पनि अनलाइनमा सहजै पाइन्छ, त्यसको लागि त बच्चालाई उपलब्ध गराउनु पर्ने हो, तर त्यो बच्चाले त्यति मात्रै हेरेको छ कि अन्य कुराहरू पनि हेरेको छ, त्यसको लागि चाहिँ अब साइबर हाइजिन हुन्छ, सुरक्षित इन्टरनेटको कसरी प्रयोग गर्ने अथवा मोबाइलको कसरी प्रयोग गर्ने, अब यसको लागि चाहिँ अब डिफ्रेन्ट प्याटर्नल लक जस्तै टिभीमै पनि कुन च्यानल हेर्ने कुन नहेर्ने भन्ने कुराहरू प्याटर्नल लकका कुराहरू पनि हुन्छ होइन, सेक्युरिटीका कुराहरू हुन्छ, र सबभन्दा मेन इम्पोर्टेन्ट के भन्दा बाल बालिकालाई बेला बेलामा यो सम्बन्धी शिक्षा पनि दिइराख्नु पर्छ।
पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोगका कारण विभिन्न घटनाहरू घट्ने भएकाले त्यस्ता घटनाबारे आफ्नो नजिकको प्रहरी कार्यालय विशेष गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने अथवा साइबर ब्युरोमै गएर पनि त्यसको उजुरी दिन सकिन्छ भने त्यसको अध्ययनपछि अदालतमा पठाएर अदालती प्रक्रिया अनुरूप कार्यवाही गरिने साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले बताउनुभयो।
नचिनेको मान्छेलाई साथी नबनाउने, त्यही उसबाट चाहिँ सामाजिक सञ्जालबाटै आफ्नो गोप्य कुराहरू पनि दिनु भएन, जस्तै कतिले पासवर्डै मागिरहेको हुन्छ पठाइदिन्छ, कसैले ओटिपीहरू हुन्छ नि वान टाइम पासकोडहरू, त्यो पासकोडहरू पनि पठाइदिइरहेको हुन्छ, त्यो कुराहरू दिनु भएन। र सबभन्दा मेन कुरा के भन्दा आफूले फिजिकली नचिनेका मान्छेलाई भर्चुअली पनि साथी नबनाउने अनि सहजै विश्वास गरी नहाल्ने, यी कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ सामाजिक सञ्जालमा सम्बन्धी चाहिँ अब दूरदराजमा पनि यो त अब अहिले सबैतिर भइसक्यो होइन, यो यस्ता किसिमका अपराधहरू हुने घटनाहरू घट्ने खालका, भनेपछि दूरदराजका चाहिँ आफ्नो नजिकको प्रहरी कार्यालय विशेष गरेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु पर्यो अनि उहाँहरूले चाहिँ हाम्रो च्यानलमा चाहिँ हामीले पठाइदिनुहुन्छ एउटा, अर्को चाहिँ हाम्रोमा सिधै आएर पनि उजुरी गर्न सक्नुहुन्छ। अनि यिनको प्रक्रिया के हुन्छ भने हामीले उजुरी प्राप्त गरिसकेपछि अनुसन्धान गर्छौँ, अनुसन्धान गरेको कति अवस्थामा सस्पेक्ट थाहा हुन्छ, तर 99% चाहिँ सस्पेक्ट थाहा हुँदैन, भनेपछि चाहिँ सस्पेक्टको त्यो आइडेन्टिफाई गरिसकेपछि कानुनी प्रक्रिया अनुसार पक्राउ गर्ने अनि त्यसको जुन छ नि अब अनुसन्धानका प्रक्रियाहरू त्यो पुरा गरेर अदालतमा पुर्याउँछ, त्यसपछि अदालतबाट अब त्यो न्याय निरूपणका प्रक्रिया जुन छ त्यसमा जान्छ।
साइबर सुरक्षा हाम्रा लागि नयाँ विषय हो भने विश्वकै लागि एउटा जटिल चुनौतीको विषय बन्दै गएको छ। साइबर अपराधबाट बच्नका लागि प्रयोगकर्ता स्वयं सचेत हुन जरूरी देखिन्छ। त्यसका लागि आफूले प्रयोग गर्ने इन्टरनेट कति भर पर्दो छ भनेर चेक गर्नुका साथै नचिनेका मानिसहरूले अनलाइन मार्फत विभिन्न प्रलोभन देखाउँदैमा नबुझी आफ्ना महत्वपूर्ण कागजातहरू दिन नहुने र आफ्ना बालबालिका इन्टरनेट चलाइरहँदा चाहिने कुरा मात्रै हेरेका छन् अथवा अनावश्यक कुरामा भुलिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिन जरूरी देखिन्छ।
के गरेको झन्डै लागेन यहाँ, अलि मिलाएर भत्काउनु पर्छ नि यार, कस्तो जबरजस्ती मान्छेहरू,
ल मिलाएर त बनाउने पो हो त, भत्काउने पनि कहीँ मिलाएर हुन्छ,
जुम्ला जाऊ, के हाहा गरेर कुरा गरिराख्नु, हेर केटा हो, घर बनाउँदा भत्काउँदा मर्मत गर्दा लापरवाही गर्यो भने 1 वर्षसम्म कैद वा 10,000 जरिवाना दुवै पनि हुन सक्छ, ख्याल गर्नुपर्छ।
होइन के भनेको
हो त, नयाँ यो मुलुकी संहिताले चाहिँ नि निर्माणको काम गर्दा गुणस्तरको माल प्रयोग नगरेको या गर्नुपर्ने भन्दा कम प्रयोग गरेको भेटियो भने 10 वर्ष कैद र 1,00,000 रुपियाँ जरिवाना भनेको छ। अब त्यति मात्रै होइन, त्यस्तो सामान आपूर्ति गर्नेलाई 5 वर्ष कैद र 50,000 रुपियाँ जरिवाना पनि तोकेको छ।
ओहो त्यस्तो पो रहेछ। ए केटा अलि सावधानी पूर्वक भत्का है, म त्यहाँ तल सामानहरू चेक गरेर आउँछु।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी पत्रकार आचार संहिता लगायत प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिका सन्दर्भमा चर्चा गर्दैछौ। यसका लागि आज हामी कुराकानी गर्दैछौ प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालसँग।
प्रेस काउन्सिलले पछिल्लो गतिविधि के कस्ता कामहरू भइरहेको छन् जानकारी गराइदिनुहोस् न।
एक वर्ष अघिदेखि नै तोकिएका कार्यहरू नै हामीले सम्पन्न गर्ने हो, त्यही आधारमा कामहरू गरिरहेका छौँ। बीचमा कुनै त्यस्ता अन्य कार्यहरू आयो भने फरक कुरा हो, नत्र हामीले क्यालेन्डरमा जसरी कार्यक्रमहरू वार्षिक कार्यक्रम तोकेका हुन्छौँ त्यो आधारमा गर्छौँ। तथापि हाम्रो पुरानो वार्षिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भएको छ, त्यसमा पनि हामी नयाँ कार्यक्रम गर्ने पहिलो चरणमा छौँ। अहिले हामी दोस्रो महिनामा छौँ नयाँ आर्थिक वर्ष सुरु भएको। फेरि अब यो हाम्रो काउन्सिलको स्थापना 2027 साल असोज 6 गते भएको कारणले वार्षिक उत्सव पनि यही 6 गते आउँदैछ। त्यसमा चाहिँ विस्तृत एक वर्षमा के के हामीले गऱ्यौँ भनेर त्यसका सम्पूर्ण विस्तृत सहित वार्षिक प्रतिवेदन आउने गर्छ। हामी अहिले त्यसकै तयारीमा लागेका छौँ। ती 3 महिनामा काउन्सिलले पत्रकारिता क्षेत्रमा देखिएका, पत्रकारको बीचमा देखिएका यी प्रवृत्तिहरूको विषयमा पनि समावेश गरेर त्यस्ता लेख राख्ने र प्रकाशन गर्ने गर्दै आएको छ। पनि अब यही वार्षिक उत्सवकै अवसरमा ठ्याक्क यो असोजमै त्यसको चाहिँ यो 3 महिना निश्चय अङ्क निकाल्नु पर्नेछ, त्यसमा लागेको छौँ। त्यस्तै एक वर्षमा चाहिँ आम संचार तथा यो पत्रकारिताको क्षेत्रमा के भए त प्रगति उन्नति अथवा कस्ता कुराहरूको कमी रह्यो, के हुनुपर्ने थियो, सुधारका कुराहरू भए भएनन् भन्ने सन्दर्भमा जोडेर ती प्रतिनिधिमूलक लेखहरूको सँगालो मिडिया इयरबुक पनि हामी निकाल्ने गर्छौँ गत सालदेखि, त्यसको पनि तयारीमा लागेका छौँ। यी अब अहिलेको वार्षिक उत्सवलाई फोकस गरेर गरिएका कार्यहरू भए, त्यहाँभित्र पनि अब वार्षिक कार्यक्रम कसरी गर्ने भन्ने कुरा त आन्तरिक रूपमा प्रसारण रूपमा भइ नै रहन्छन्, त्यसको तयारीमा लागिरहेका छौँ। ती बाहेक अरू हाम्रा नियमित कार्यहरू अब आचार संहिता अनुगमनका कार्यहरू पनि हामी गरिरहेका छौँ। त्यस्तै प्रेस स्वतन्त्रताका सम्बन्धमा नि पत्रकारमाथि विभिन्न पक्षबाट भएका हमलाहरू, त्यस्तै पत्रकारहरूले पनि प्रेस पास दुरुपयोग गरेका घटनाहरू, यी विषयमा पनि हामी विगतमा जस्तै गत साल जस्तै अहिले पनि अध्ययनमा लागिरहेका छौँ।
गएको आर्थिक वर्षमा रहेका बाँकी कामहरू चाहिँ कति छन्?
यो हामीले करिब करिब सम्पन्न नै गऱ्यौँ, बजेट र जनशक्ति भएसम्मको हामीले सम्पन्न नै गऱ्यौँ। र एउटा कार्य चाहिँ हाम्रो यो सरकारको पनि यसमा, नेपाल सरकारको पनि यसमा चाहिँ चासो थियो र सम्बोधन पनि गरिएको थियो, हाम्रो बजेट भाषणमा पनि गत साल पनि सम्बोधन भएको थियो। यो प्रेस संग्रहालय निर्माणको कार्य चाहिँ हाम्रो आर्थिक अपुग्दा हामीले त्यसको डिपिआरै अध्ययन गर्नलाई नै हामीलाई प्रारम्भिक अध्ययनमा 20 लाख जति लाग्ने रहेछ। यस्तो हाम्रो चाहिँ अब त्यो बजेटको सीमितता, अहिले यो कोभिडको कारणले गर्दा पनि झन् बजेटमा सीमितता नै भएको छ। यो हाम्रो काउन्सिलको मात्र होइन, सम्पूर्ण देशकै अवस्था त्यो छ। र हाम्रो बजेट विगतमा भन्दा पनि अझ केही घटेर 2-3 लाख घटेरै आयो। त्यो हिसाबले गर्दाखेरि यो प्रेस संग्रहालयलाई जसरी हामीले चाहिँ गर्नुपर्छ भनेर जोडतोडका लागेछौँ, त्यसलाई चाहिँ हामीले अध्ययन अगाडि बढाउन सकेन। नत्र अरू करिकरी हामीले गर्नुपर्ने कामहरू गऱ्यौँ, जस्तो अब काउन्सिलसँग जोडिएको कारण अब हुन त यो वर्गीकरण, पत्र पत्रिकाको वर्गीकरण भन्ने विषय त्यहाँ एउटा समिति छ, वितरण संरक्षण समिति, त्यो समितिले गर्ने हो र त्यहाँ काउन्सिलको एउटा सदस्यले मात्र प्रतिनिधित्व गर्ने हो। तैपनि विगतदेखि नै 30 वर्षदेखि काउन्सिलमै त्यो संस्था पनि जोडिएको रहँदै आएको र काम व्यावहारिक हिसाबले काउन्सिलसँग ठोकिएको कारणले त्यो कार्य पनि गर्नुपर्ने जिम्मेवारी काउन्सिलमा छ व्यावहारिक रूपमा, त्यसलाई पनि हामीले सम्पन्न गऱ्यौँ। 2-3 वर्षदेखि रोकिराखेको थियो र साथसाथै हामीले फेरि अब यो 77, 78, 78, 79 को पत्र पत्रिकाहरूको पनि वर्गीकरण गर्नुपर्छ भनेर त्यसको पनि फर्महरू लिएर सङ्कलन गर्ने कार्यहरू, त्यसलाई छानबिन गर्ने कार्य भइरहेको छ, त्यो पनि सकिएको छ। त्यसलाई पनि अबको आगामी कार्यक्रममा हामीले गर्नुपर्ने हुन्छ। यसरी वरिपरि चाहिँ सबै कार्यहरू केही एकाध बाहेक सबै कार्यहरू राम्रैसँग नै सम्पन्न भएका।
पछिल्लो अवस्था चाहिँ के छ? सञ्चार माध्यममा अनुगमन गरिरहँदाखेरि आचार संहिता कतिको उल्लङ्घन भएका घटनाहरू भेटिएका छन्?
समसामयिक प्रश्न गर्नुभयो, यसलाई चाहिँ हेर्दाखेरि एक दुईवटा कोणबाट, सिधै एउटै कोणबाट नहेरिकन एक दुईवटा कोणबाट हेर्नुपर्छ भन्ने मलाई लाग्छ। यसको विश्लेषण गर्दा उजुरीको हिसाबले हेर्ने हो भने उजुरीको संख्या चाहिँ गत सालभन्दा अहिले केही कम भएको छ। गत वर्ष उजुरी 192 वटा थियो, जनगुनासो 7 वटा थियो र सो अनुगमन 497 वटा गरेर 678 वटा घटना भएका थिए, त्यति अभिलेख भएका थिए भने यो वर्ष चाहिँ उजुरीको संख्या चाहिँ बढेको छ, 203 वटा छ, जनगुनासो 8 वटा अनि सो अनुगमन 324 गरी 535 वटा यस्ता घटनाहरू चाहिँ भएका छन्। उजुरीलाई मात्र हेऱ्यो भने चाहिँ गत सालको तुलनामा केही बढेको छ। सो अनुगमनमा चाहिँ काउन्सिलले गरेको सो अनुगमनलाई हेर्दाखेरि चाहिँ अलिकति विगतको तुलनामा चाहिँ अलिक कमी देखिएको छ। अब यसलाई कसैले विश्लेषण गर्न सकिन्छ भने उजुरी परेको कारण चाहिँ एउटा काउन्सिल आफ्नै ढङ्गबाट विगतमा भन्दा अलिक सक्रिय भएको कारणले पनि यो सार्वजनिक रूपमा यसको चाहिँ प्रचार प्रसार अथवा प्रभावकारिता बढेको कारणले परेको हुनसक्छ एउटा कोणबाट हेर्दा। अर्को चाहिँ यो मिडियाको कारणबाट समाजमा जसरी द्वन्द्व बढाइयो भन्ने पनि छ, सबै मिडिया होइन के यस्ता केही मिडियाको कारण यो आचार संहितामा ध्यान नदिँदाखेरि जे देख्यो त्यही कुरालाई लेख्दा सन्तुलन नमिलेको कारण लेख्दा भनौँ न पत्रकारिताका मूल्य मान्यतामा ध्यान नदिकन लेख्दाखेरि चाहिँ अथवा कुनै पनि सामग्री सम्प्रेषण गर्दाखेरि त्यो उजुरी बढ्यो भनेर यसरी यो दुईवटा कोणबाट नै हेर्न सकिन्छ। अर्को चाहिँ सो अनुभवको विषयमा चाहिँ हामीले समग्रमा हेर्दा विगतमा जस्तो थियो अहिले युट्युबहरूलाई छोडेर, युट्युब फेरि फरकै सोसियल मिडियाभित्र पर्छ, युट्युबहरूलाई छोडेर अनलाइन माध्यममा नै पछिल्लो समयमा समस्या थियो तर हामीले हेर्दाखेरि विगतको तुलनामा अलिकति अनलाइन माध्यमहरू केही सचिँदै पुरै नभए पनि सचिँदै अलिकति आचार संहितालाई अलिक ध्यान दिँदै गएको कारणले पनि सो अनुगमन हामीले गर्दाखेरि केही कमी अथवा यसमा चाहिँ विगतमा जस्तो नदेखिएको पनि हुनसक्छ। र यहीँ जोड्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीले गएको चैत 11 गतेदेखि फेरि यो नयाँ दर्ता हुने अथवा उता सूचना विभागमा दर्ता हुने र काउन्सिलमा सूचीकृत हुन आउने अनलाइनहरूलाई उहाँहरूले प्रमाणपत्र लिनु अगाडि नै अथवा सूचीकरण हुनु अगाडि नै पत्रकार आचार संहिता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका छौँ। त्यो कार्यक्रमको 13 अभियान सम्पन्न भइसकेको छ। त्यो कारणले पनि हामीले आचार संहितालाई 1x1 गरेर अथवा 1-2-3 गरेर हेर्दा हाम्रो जनशक्ति बजेटको आधारमा गाह्रो हुने भएकाले त्यो एउटा चाहिँ हामीले उपाय अपनाएर अग्रिम नै आचार संहिता अभिमुखीकरणकालीन तालिम दिँदाखेरि उहाँहरूमा केही प्रभाव परेर यसको आचार संहिता उल्लङ्घनका घटनाहरू पनि कमी आएको पनि हुनसक्छ भन्ने चाहिँ हाम्रो ठमाइ।
कस्ता खालका उजुरीहरू चाहिँ बढी परेका छन् यो प्रेस काउन्सिलमा?
चरित्र हत्यासँगै जोडिएका नै हुन्छन्, चरित्र हत्यासँग जोडिएका अनि मानहानिका अथवा हाम्रालाई चाहिँ जथाभावी देखियो, हाम्रो मान प्रतिष्ठा इज्जतमा दाग लगाइयो भन्ने खालका त्यस्ता नै उजुरी चाहिँ बढी परेका छन्। र यो साल पनि गएको असार मसान्तसम्मलाई हेर्दाखेरि गत साल 78 साउन 1 गतेदेखि असार मसान्तसम्मलाई हेर्दा उजुरीको क्रममा चाहिँ बढी व्यक्तिगत उजुरी, फेरि व्यक्तिगत उजुरी बढी परेका छन्। यसमा 142 छन् र संस्थागत, विगतमा चाहिँ अलिक संस्थागत पर्थ्यो, अहिले त्यो तुलनामा चाहिँ अहिले संस्थागत अलिक कम छ, 60 परेको छ। त्यसमा पुरुषहरू व्यक्तिगत उजुरी हाल्नेहरू चाहिँ पुरुषहरू बढी हुनुहुन्छ, 114 हुनुहुन्छ। र त्यस्तै आफ्नै विषयलाई चरित्र हत्या गरियो, लैङ्गिक विषयलाई ध्यान नदिकन हाम्रो विषयमा लेखियो भन्ने खालका 28 चाहिँ महिलाहरूबाट त्यसरी उजुरीहरू परेका छन्। र समग्रमा अरू अरू पनि छ उजुरीका विषयहरू, जस्तै विज्ञापन सम्बन्धी सत्यता भएन, भ्रामक सन्तुलन नभएको समाचार दियो भन्ने छ, त्यस्तै पेसागत आचरण विपरीतका सामग्री दियो भन्ने छ, गोपनीयताका कुराहरू पनि जोडिएका छन्, सार्वभौम सत्ताका विषयमा पनि केही उजुरी परेका छन्, त्यस्तै प्रेस स्वतन्त्रता संरक्षण समर्थन विपरीत भए भन्ने पनि छन्, र केही अश्लील सामग्रीहरू सम्प्रेषण भयो भन्ने छन्, र कतिपय अन्तर्राष्ट्रिय सम्बन्धमा खलबल पुर्याउने, सामाजिक सद्भावमा खलबल पुर्याउने परे विषयहरू सम्प्रेषित भयो भन्ने पनि छन्। र यसरी हेर्दाखेरि चाहिँ विषयवस्तु विविध छन् तर समग्रमा चाहिँ सबैभन्दा बढी चाहिँ गाली बेइज्जत सम्बन्धी परेका छन्। मैले अघि भनेको संख्यामा यस्ता उजुरी चाहिँ 97 जति उजुरी गाली बेइज्जती मानहानी मानमर्दन चरित्र हत्याका विषयमा परेका छन्।
यसमा जनशक्ति पुग अपुग अवस्थाको के छ?
सबै जनमानसलाई आम श्रोताहरूको माझमा यो राख्ने राम्रो मौका दिनुभयो, धन्यवाद। यो विषयमा त हामीले विगतमा देख्ने कुराहरू गर्दै आएका छौँ, भन्दै आएका छौँ। जनशक्तिको हिसाबले हेर्ने हो भने त एकदमै न्यून हामीसँग हुँदै नहुँदा भन्दा त पछिल्लो चरणमा हामीसँग 10-11 जति अनुगमन मात्रै गर्ने भनेर त्यसरी जनशक्ति नेपाल सरकारकै सदस्यताबाट सहयोगबाट भएको, त्यसलाई हामीले सरकारलाई धन्यवाद पनि दिँदै आएका छौँ। र त्यो चाहिँ हिजोको अवस्थामा थियो भने हिजो अनलाइन माध्यम पनि निकै कमी थिए, अहिले त अनलाइन माध्यमै 3600 नजिक पुग्न लागिसके। पत्रिकाको हेऱ्यो भने दैनिक चाहिँ काउन्सिलकमै पिडिएफ हाम्रो यो व्यवस्थापन प्रणालीमा आउने पत्रिकाहरू नै हेऱ्यो भने 1000 वरिपरि छन्, त्यति पत्रिकाहरू छन्। रेडियो हेऱ्यो भने 1100 जति रेडियो छन् भन्ने बुझाइ छ, त्यस्तै टेलिभिजन पनि 200 जति छन्, त्यति एक्टिभ टेलिभिजन भन्ने छ। यसरी हेर्दाखेरि चाहिँ सञ्चार माध्यमको जसरी सङ्ख्या बढेको छ त्यो आधारमा हाम्रो जनशक्तिले अध्ययन अनुगमन गर्नलाई चाहिँ एकदमै कमी छ। त्यही भएर मैले अघि पनि भनेको थिएँ यो तत्काललाई चाहिँ यो कमीलाई पनि पूर्ति गर्नको लागि चाहिँ बरु पहिले नै एउटा क्लासबाट अथवा अभिमुखीकरणबाट गयो भने कमी आउन सक्छ भनेर त्यो एउटा भनौँ न वैज्ञानिक उपाय हामीले त्यो लगाएर काम गरिरहेका छौँ। र अर्को साधन स्रोतको हिसाबले भन्यो भने पनि हामीले बाहिरबाट विज्ञहरू अथवा बाहिरबाट चाहिँ जनशक्ति ल्याएर राख्न सक्ने पनि हामीसँग त्यो खालको बजेट अपुग्छ, त्यो बजेट पुग्दैन। त्यस्तै हाम्रा साधन स्रोतहरू जस्तो हामीले टेलिभिजनकै अनुगमन विगतमा 32 गरेका थियौँ, त्यसलाई हामीले बढाउँदै लाने, प्रत्येक वर्षमा 16 बढाउँदै लाने भनेर हामीले गरेका थियौँ। त्यसमा पनि अहिले प्राविधिक समस्या आएको कारण त्यसलाई पनि हामीले गति दिन सकेका छैनौँ। र यो समग्रमा यसरी हेर्दाखेरि चाहिँ हामीलाई चाहिँ जनशक्ति र बजेट अथवा आर्थिक बजेटको चाहिँ निकै नै कमी अथवा अभाव छ। हामी फेरि आशावादी छौँ बिस्तारै यो कुरा सुनाइ हुँदै जाला। नेपाल सरकार सम्बन्धित सरकारवाला निकायहरू विभिन्न पक्षहरूले यसलाई चाहिँ साथ सहयोग दिनुभयो भने पक्कै पनि यो कुरा फेरि भोलि पूर्ति होला भन्नेमा चाहिँ हामी आशावादी पनि छौँ।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल विदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।